नेपाल दर्पणमा साथी विष्णु विश्वकर्मासँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
मार्च 24 गते राष्ट्रिय सभा चुनाव गर्ने सरकारको घोषणा, सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद 1 वर्ष थप्ने निर्णय।
चिसो र शीतलहरले सप्तरी र रौतहटमा पछिल्ला केही दिनमा 8 जनाको ज्यान गयो। जाजरकोटको जुनी चाँदे गाउँपालिकामा रुगा खोकी र भाइरल ज्वरोका कारण 2 जनाको मृत्यु।
जलविद्युतको सम्भावनालाई सदुपयोग गर्न सके देशले आर्थिक विकासमा फड्को मार्ने अवसर र चुनौती भने उत्तिकै रहेको विज्ञको भनाई।
सम्भाव्यता पनि प्रशस्त छ, सम्भावना नै प्रशस्त छ।
आर्थिक समृद्धिको सबभन्दा ठूलो आधार भनेकै ऊर्जा हो।
भारतमा महिनावारी भएका बेला महिलालाई कार्यालयमा छुट्टी दिने कि नदिने भन्ने बहस शुरू। 2 दिन छुट्टी दिनुपर्ने भन्दै 1 सांसदद्वारा संसदमा विधेयक पेश।
र खप्तड गोल्ड कप फुटबलमा आयोजक सुदूरपश्चिम 11 को विजयी शुरूआत। राष्ट्रिय महिला लिग फुटबलमा आज पश्चिमाञ्चल र एपीएफ विजयी।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सरकारले माघ 24 गते राष्ट्रिय सभा चुनाव गर्ने घोषणा गरेको छ। आज बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्री परिषदको आकस्मिक बैठकले राष्ट्रिय सभा सदस्य पदका लागि माघ 24 गते चुनाव गर्ने निर्णय गरेको महिला बालबालिका तथा समाज कल्याण मन्त्री अम्बिका बस्नेतले जानकारी दिनुभयो। सत्ता हस्तान्तरणका लागि छिटो राष्ट्रिय सभा चुनावको मिति तोक्न वाम गठबन्धनले आग्रह गरिरहेका बेला सरकारले 1 महिनाभन्दा बढ़ीको समय राखेर चुनावको मिति घोषणा गरेको छ। मन्त्री बस्नेतका अनुसार आजको बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद 1 वर्ष थप्ने निर्णय पनि गरेको छ। 2071 सालमा स्थापना भएको आयोगको समय यस अघि नै 1 वर्ष थपिएको थियो। अब म्याद थप्नका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग सम्बन्धी ऐन नै परिवर्तन गर्नुपर्ने हुन्छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले समान विचार भएका र राष्ट्रवादी शक्तिलाई एकताका लागि आह्वान गर्ने निर्णय गरेको छ। हिजो शुरू भएर आज सकिएको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले चुनावको पूर्व सन्ध्यामा भएको पार्टी विभाजन नै पराजयको मुख्य कारण भएको ठहर गर्दै राष्ट्रवादी शक्तिबीच एकताको पहल गर्ने निर्णय गरेको हो। पोहोर फागुनमा रापरपा र तत्कालीन रापरपा नेपालबीच एकता भए पनि साउनमा पार्टी फुटेको थियो। पूर्व पञ्चहरूको पार्टी रापरपामा 2048 सालदेखि नै एकता र विभाजन हुँदै आएको छ। बैठकपछि भएको पत्रकार सम्मेलनमा रापरपाका अध्यक्ष कमल थापाले लोकतान्त्रिक गठबन्धनसँग गरिएको तालमेल पनि हारको कारण भएको दावी गर्नुभयो। हारको कारण र आधारबारे विस्तृत अध्ययन अनुसन्धान गरी भविष्यका लागि सुझाव सहितको प्रतिवेदन तयार गर्न बैठकले डाक्टर विष्णु भण्डारीको संयोजकत्वमा निर्वाचन समीक्षा तथा अध्ययन समिति गठन गरेको छ। बैठकले माघमा देशका सबै जिल्लामा कार्यकर्ता भेला तथा फागुनको दोस्रो हप्तामा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको केन्द्रीय अधिवेशन गर्ने निर्णय पनि गरेको छ।
चिसोले कठ्याङ डिएर पछिल्ला केही दिनमा सप्तरी र रौतहटमा गरी 8 जनाको ज्यान गएको छ। राजविराज नगरपालिका वडा नम्बर 2 का 60 वर्षका नाजो बेगम, राजविराज 10 झल्हीकी 65 वर्षकी कैलीदेवी खङ, छिन्नमस्ता गाउँपालिका 1 बीरपुरका 36 वर्षका कुलदीप राय, 35 वर्षका रामदयाल राम र 72 वर्षकी रजिया देवी रायको चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको हो। यस्तै रौतहटको गढीमाई नगरपालिका 4 का 55 वर्षीय महर्जन ठाकुर हजाम, राजदेवी नगरपालिका 7 मुडबलका 75 वर्षीय अयोधी राय यादव र सर्लाई रामबनका 55 वर्षीय नेक महम्मद अलीको पनि ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। सर्लाईको नेक महम्मद गढीमाई नगरपालिका 1 को चिम्नी भट्टामा काम गर्दै आएका नेक महम्मद सर्लाईका बासिन्दा हुनुहुन्छ। शीतलहरसँगै बढेको अत्यधिक जाडोका कारण जिल्ला शिक्षा कार्यालय कार्यालय सप्तरीले जिल्लाका सबै 412 सामुदायिक विद्यालय बन्द गरेको छ।
यसैबीच तराईमा चिसो बढेसँगै सशस्त्र प्रहरी बलले सर्वसाधारणलाई आगो ताप्नका लागि दाउरा वितरण गरेको छ। सप्तरी स्थित सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट पातोले डाक्नेश्वरी नगरपालिकाको सहकार्यमा दाउरा वितरण गरेको सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो। तराईमा विगत एक हप्तादेखि बाक्लो हुस्सो र शीतलहरका कारण जनजीवन अत्यन्तै प्रभावित भएको छ।
जाजरकोटको जुनी चाँदे गाउँपालिकामा केही दिनदेखि फैलिएको रुगा खोकी र भाइरल ज्वरोका कारण दुईजनाको ज्यान गएको छ। भाइरल ज्वरोले गाउँका 300 भन्दा धेरै बिरामी परेका छन्। श्वास प्रश्वासमा आएको समस्यासँगै रुगा खोकीले केही दिनदेखि थलिएका जुनी चाँदे गाउँपालिका दुई मचकोटकी 65 वर्षीय धनसरा नाथ र 75 वर्षका सतरूप साईको ज्यान गएको स्थानीय स्वास्थ्य चौकी बंकुलेका इन्चार्ज हरिबहादुर सिंहले जानकारी दिनुभयो। सिंहले ज्वरो र रुगा खोकीले जुनी चाँदे गाउँपालिकामा झन्डै 300 बढी गाउँले बिरामी भएको र अहिले स्थानीय स्वास्थ्य चौकीमा दैनिक 40 50 जनासम्म उपचारका लागि आउने गरेको जानकारी दिनुभयो। स्थानीय बासिन्दामा रुगाखोकी लाग्ने ज्वरो आउने बित्तिकै उपचारका लागि स्वास्थ्य संस्थामा उपचार गर्न नआउने र झारफुक गर्न तिर लाग्ने संस्कार रहेकाले झन समस्या देखिएको स्वास्थ्य चौकीका इन्चार्ज सिंहले बताउनुभयो। वडा नम्बर 2 मचकोटमा सबैभन्दा बढी बिरामी परेका छन्। बिरामीहरूमा घाँटी दुख्ने, सुक्खा खोकी लाग्ने, टाउको दुख्ने, हातखुट्टा दुख्ने, चिटचिट पसिना आउने, ज्वरो आउने, श्वास प्रश्वासमा समस्या देखिने लगायतका समस्या देखिने गरेको मचकोटका बासिन्दा ज्योतिखर नेउपानेले जानकारी दिनुभयो। भाइरलको प्रकोप फैलिएको सूचना पाएपछि जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटबाट रोग पहिचानका लागि जिल्ला अस्पतालको महामारी फोकल पर्सन कृष्ण खत्रीको नेतृत्वमा टोली प्रभावित क्षेत्रमा पठाइएको छ।
रूपन्देहीमा एमाले कार्यकर्ता बसन्त पौडेलको गोली हानी हत्या भएको छ। पौडेललाई आफ्नै समिलमा श्रीमतीसँग बसेर आगो तापिरहेका बेला बिहान 10:30 मोटरसाइकलमा आएका दुईजनाले गोली हानेका थिए। गोली लागेर गम्भीर घाइते भएका पौडेलको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटोलमा ज्यान गएको हो। समिलका चालक श्री कुमालका अनुसार ढोकाको काठ चाहिएको छ भनेर मिलभित्र छिरेका दुईजना मध्ये एकजनाले पौडेललाई गोली हानेर भागेका थिए। युवा संघका एकजना नेताका अनुसार पौडेलसँग गुण्डा नायके मनोज पुनले फोन गरेर 5,00,000 चन्दा मागेका थिए। मनोज पुनले बुटोलका केही संचारकर्मीलाई फोन गरेर पौडेलको हत्या आफूले गरेको दावी गरेका छन्। गत वर्ष पुष 4 गते पनि यसै गरी युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या भएको थियो। हत्याको विरोधमा एमाले समर्थित युवाहरूले बुटोलको अस्पताल लाइनमा चक्काजाम गरेका छन्।
राष्ट्रिय क्षयरोग केन्द्र थिमीले शुरू गरेको 300 शैयाको अस्पतालको भवन निर्माण स्थलमा सिलबन्दी गरेको भक्तपुरको मध्यपुर थिमी नगरपालिकालाई सिलबन्दी खोल्न दबाव आएको छ। नगरपालिकालाई कुनै जानकारी समेत नदी नियम विपरीत अस्पतालको भवन निर्माण गरेर डीपीसी समेत गरेको बेलामा नगरपालिकाले गएको पुष 13 निर्माण रोक्दै सिलबन्दी गरेको थियो। मध्यपुर थिमी नगरपालिकासँग कुनै पनि स्वीकृति नलिई नक्सा पास समेत नगराई निर्माण शुरू गरेको भन्दै नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठ सहितको टोलीले निर्माण स्थलमा सिलबन्दी गरेको थियो। सिलबन्दी खोल्न दबाव दिँदै केही मन्त्रीका स्वकीय सचिव, राजनैतिक दलका नेता तथा भक्तपुरका प्रमुख जिल्ला अधिकारी, स्थानीय राजनैतिक दलका नेता, स्थानीय विकास र स्वास्थ्य मन्त्रालयका कर्मचारी, भवन विभाग भक्तपुर कार्यालयका प्रमुख समेतले दबाव दिएको नगरपालिका प्रशासन शाखाले जानकारी दिएको छ। राष्ट्रिय क्षयरोग केन्द्रले भवन निर्माणमा मापदण्ड पुर्याउने र नियमसंगत रूपमा नक्सा पास तथा स्वीकृतिका लागि अघि बढ़ने काम नगरी मन्त्रालयदेखि नेतासम्मलाई दबाव दिन लगाएको आरोप पनि नगरपालिकाले लगाएको छ।
बझाङका धेरैजसो स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ। गाउँपालिकाले औषधि खरिद गर्नुपर्ने भए पनि औषधि खरिदमा ढिलाइ हुँदा बझाङका धेरैजसो स्वास्थ्य चौकीमा औषधि अभाव भएको हो। धेरैजसो स्वास्थ्य चौकीमा आइरन चक्की, बेटाडिन लगायत औषधि समेत नपाउँदा बिरामी समस्यामा परेका छन्। औषधि नभएपछि बिरामी आउनै छाडेको कालोखेती स्वास्थ्य चौकीका अहेवा शिवशंकर जोशीले बताउनुभयो।
विद्युतीय भुक्तानीलाई नियमित अनुगमन गर्न नेपाल राष्ट्र बैंकले नेशनल पेमेन्ट गेटवे प्रणाली लागू गर्ने भएको छ। देशभित्र तथा बाहिर हुने साना तथा ठूला विद्युतीय भुक्तानी अर्थात डिजिटल पेमेन्टको लेखाजोखा गर्ने पद्धतिको विकास गर्ने उद्देश्यले सेवा कार्यान्वयन गर्ने तयारी भएको हो। नेपाल राष्ट्र बैंकका डेपुटी गवर्नर चिन्तामणि शिवाकोटीले आगामी 18 महिनाभित्र वास्तविक समयमा सबै भुक्तानी उपलब्ध गराउने प्रणालीको स्थापना गर्न लागि जानकारी दिनुभयो। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आज आयोजना गरेको वित्तीय प्रविधि सम्बन्धी अन्तर्क्रियालाई सम्बोधन गर्दै उहाँले विद्युतीय कारोबारमा नगएसम्म देशको द्रुत विकास नहुने भएकाले पछिल्लो पुस्ताको कारोबारलाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभयो। यसअघि नै अर्थ मन्त्रालयले आगामी वैशाखदेखि राजस्व प्रशासनबाट दिइने सबै सेवालाई सरल एवं कम खर्चिलो बनाउने उद्देश्यले विद्युतीय भुक्तानी अर्थात डिजिटल पेमेन्ट प्रणाली लागू गर्ने घोषणा गरिसकेको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च, कमाई कति हुन्छ, ओभर टाइम बिदानी अरू के दिन्छ, काम के हो बसै कहाँ हो, के हुन्छु बिदा, सबै कुरा प्रष्ट हुनु नराखी दुविदा। विदेश जाँदा बुझेर जानु, धोका ठाकर कसैले नखानु, धोका ठाकर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नुहुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
खुसी सबको लागि, खुसी जसले पूरा गर्छ सबको सपना, सौभाग्य हाम्रो, त्यस खुसीलाई हामी पुर्याउँछौ सबको हृदयमा,
ढुक्क छौ हाम्रो खुसीलाई हिमाल रेमिटले तुरुन्तै हाम्रो परिवारमा पुर्याइदिरहेको छ।
हिमाल रेमिट, पुर्याउँछौ खुशी। A product of Himalayan Bank Limited.
अहिले तपाईँ रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले माघ 24 गते राष्ट्रिय सभा चुनाव गर्ने सरकारको घोषणा, सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद एक वर्ष थप्ने निर्णय, चिसो र शीतलहरले सप्तरी र रौतहटमा 8 जनाको ज्यान गयो, रूपन्देहीमा गोली हानी 1 जनाको हत्या लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, जलविद्युत क्षेत्रमा लगानी, उत्पादन तथा प्रविधि बारे एकै थलोमा जानकारी दिन काठमाडौँमा 3 दिने हाइड्रो एक्सपो शुरू भएको छ। जलविद्युत क्षेत्रमा विकास भएका नयाँ प्रविधि र ज्ञान समेत एक्सपोमा आदान प्रदान हुनेछन्। नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको हाइड्रो एक्सपो भएको हो, तर विडम्बना, नेपालमा जलविद्युत उत्पादन शुरूवात भएको 1 शताब्दी नाग्दा पनि उत्पादन भने 1000 मेगावाट पनि पुग्न सकेको छैन। जलविद्युत उत्पादनका लागि अवसर र चुनौती पनि उत्तिकै छन्। मदन पौड्यालको रिपोर्ट।
बिजुली निकाल्न छेलो खेलो पानी छ, भौगोलिक अवस्थाले पनि बाधा पार्दैन, तर बिजुलीको अभाव सधैँ खड्किने गरेको छ। बिजुली उत्पादनका लागि काम गर्दै आएका भरत पराजुली,
सम्भाव्यता पनि प्रशस्त छ, सम्भावना नै प्रशस्त छ, जुन चिजमा चुनौती हुन्छ त्यसमा सम्भावना पनि हुन्छ, सम्भावना देखिएको ठाउँमा मात्रै चुनौतीहरू बढी हुन्छ, त्यो हामीले पार गर्नुपर्छ, तर बाटो एउटा सरकारले बनाइदिनु पर्यो, नीतिगत रूपमा स्पष्टता बढाइदिनु पर्छ।
नेपाल दक्षिण एसियामै दोस्रो जलविद्युत आयोजना बनाउने देश हो। 100 वर्षभन्दा पहिले नै 500 किलोवाटको फर्पिङ जलविद्युत आयोजना बन्यो, त्यसपछिका 106 वर्ष बितिसकेका छन्। हरिमान श्रेष्ठले 50 वर्ष अगाडि गरेको अध्ययन अनुसार देशभरिका 6000 खोलानालाबाट 83,000 मेगावाट भन्दा बढी बिजुली निकाल्न सकिन्छ, तर जलविद्युतको विकास गरी हुन सक्ने आर्थिक समृद्धिका लागि सधैँ पछाडि पर्नु परेको छ। राजनैतिक दलहरूले पनि जलविद्युत सम्बन्धी ठूला बाचा गरे पनि अहिलेसम्म पूरा गर्ने वातावरण बनाउन सकेनन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा भन्नुहुन्छ, अबका दिनमा केही आशा गर्न सकिन्छ।
हामीले हेर्दाखेरि पनि सबै राजनैतिक दलका घोषणा पत्रहरूमा 3 कुरा उल्लेख गरिएको छ, आर्थिक समृद्धि, श्रमको परिचालन र सुशासन। र मलाई लाग्छ आर्थिक समृद्धिको सबभन्दा ठूलो आधार भनेकै ऊर्जा हो।
जलविद्युतको विकास नै नेपालको समग्र विकासको आधार भए पनि संस्थागत राजनैतिक चुनौतीसँगै अरू समस्या कायमै छन्। नीतिगत तहदेखि अन्य प्रक्रियामा सुधारको आवश्यकता धेरै ठाउँमा छ, तर संविधान निर्माण र चुनावपछि अरू क्षेत्रमा जस्तै जलविद्युतमा पनि राम्रा संकेतहरू देखिएका छन्। स्वतन्त्र ऊर्जा उत्पादक संस्था इपानका अध्यक्ष शैलेन्द्र गुरागाई,
हामी यसमा अगाडि बढ्नको लागि नेपाली उद्यमीहरू अहिले कन्स्ट्रक्सनमा गइसकेका छन्। 3500 मेगावाट आयोजना त पीपीए भएर फाइनेन्सियल क्लोजर भइसकेको छ। 7 अर्बको लगानी त प्रतिबद्धता आइसकेको छ। 5000 मेगावाटको आयोजनाहरू पीपीएका क्रममा छन्। यी आयोजना पनि आउनेछन्। राज्यको नीति पनि धेरैभन्दा धेरै आयोजना बनाउने भएको हुनाले अब हामीहरूले आशावादी समय युगको शुरूआत भएको छ।
नेपालले आफ्नो भविष्य जलविद्युत विकाससँग जोड्दै आएको छ। जिम्मेवार पक्षले बिना स्वार्थ काम गर्ने हो भने मात्र जलविद्युतको विकासले फड्को मार्न सक्छ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले देशमा ऊर्जाको विकास अपेक्षित रूपमा हुन नसकेको गुनासो गर्नुभएको छ। ऊर्जा उत्पादन शुरू भएको 107 वर्षको इतिहासमा जम्मा अहिलेसम्म 900 मेगावाट मात्र जलविद्युत उत्पादन भएको भन्दै राष्ट्रपति भण्डारीले सरकार निजी क्षेत्र सबै एक भएर विद्युत उत्पादनमा लाग्नुपर्नेमा जोड़ दिनुभयो। हिमालयन हाइड्रो एक्सपो 2018को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले ऊर्जाको विकास नभएकाले देशको समग्र विकास अपेक्षित रूपमा हुन नसकेको पनि बताउनुभयो।
सरकारले ऊर्जा दक्षताको संस्थागत विकासका लागि शैक्षिक कार्यक्रम बनाएर अध्ययन अध्यापन गराउने भएको छ। ऊर्जा मन्त्रालय र संघीय गणतन्त्र जर्मनीको जर्मन प्राविधिक सहयोग जीआईजेटले संयुक्त रूपमा यो कार्यक्रम अगाडि बढ़ाउन लागेका हुन्। विद्युत वितरण प्रणालीमा भइरहेको चुहावट न्यूनीकरण गर्ने, प्राविधिक तथा व्यावसायिक शिक्षाको पाठ्यक्रममा ऊर्जा दक्षतालाई समावेश गर्ने गरी आवश्यक तयारी गरिएको ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले जानकारी दिनुभयो।
यसैबीच राष्ट्रिय प्रसारण लाइन नपुगेको रसुवाको पर्यटकीय क्षेत्र लाङटाङमा लघु जलविद्युत आयोजना सञ्चालन भएको छ। गोसाईकुण्ड गाउँपालिका 4 क्यान्जिनमा 9,63,00,000 रूपियाँ लागतमा 113 किलोवाटको छुवाखोला लघु जलविद्युत आयोजना सञ्चालनमा आएको हो। विद्युत सेवा सञ्चालनमा आएसँगै लाङटाङ, क्यान्जिन र मुण्डुका 92 घरधुरी लाभान्वित भएका छन्। रसुवाको 80% घरमा राष्ट्रिय प्रसारण लाइन पुगेको छ।
भक्तपुरको पिपलवुडबाट 13.5 किलो गाँजासहित एक महिला पक्राउ परेकी छिन्। प्रहरीको लागु औषध नियन्त्रण ब्यूरो र महानगरीय प्रहरी परिषद भक्तपुरको संयुक्त टोलीले चागुनारायण नगरपालिका 6 पिपलवुडकी पूर्णिमाया तामाङलाई उनकै घरबाट पक्राउ गरेको हो। तामाङले आफ्नै घर कोठामा गाँजा संचित गरी बिक्री वितरण गर्दै आएको सूचनाका आधारमा छापा मार्दा 13.5 किलो गाँजासहित उनलाई पक्राउ गरिएको हो।
काठमाडौँको भिरकुटी मण्डप नजिकै आज दिउँसो गुडिरहेको मोटरसाइकलमा 81 आगो लागेको छ। दिउँसो 1:15 बजेतिर 82P9298 नम्बरको मोटरसाइकलमा आगो लागेको हो। गुडिरहेको मोटरसाइकलबाट धुवा निस्केपछि सड़कको छेउमा पार्क गरे लगत्तै आगो दन्केको चालक राजेन्द्र कणेलले बताउनुभयो। 220cc को पल्सरमा लागेको आगो काठमाडौँ महानगरपालिकाको दमकलले निभाएको थियो। आगो लाग्नुको कारण खुलेको छैन। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ।
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू:
शान्त वातावरणमा बालकदेखि वृद्धसम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आईसीयू, सीसीयू, एनआईसीयू को व्यवस्था,
सिटी स्क्यान सेवा,
24 घण्टा चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट, रिंग रोड, ललितपुर।
फोन नम्बर 01-5550-197, 5550-198, 5552-227।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेशनल एकाडेमी एमपीए, बाग बजार पुरानो बस पार्क नजिकै, फोन 01-424-6024।
Machapuch School, Kusunti, Lalitpur, the school for change makers, now open its kindergarten, where every child explores their full potential. For visit, contact 01-51-93-144, 01-51-93-884. Machapuchra School, Kusunti, Lalitpur. For visit, contact 01-51-93-144, 01-51-93-884.
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। जाडो छल्न साइबेरिया र चीनबाट विभिन्न प्रजातिका चरा नेपाल आएका छन्। पंक्षीविद संघका अध्यक्ष तथा चराविद डाक्टर हेमसागर बरालका अनुसार चीनको तिब्बत क्षेत्रमा -डिग्री तापक्रम भएकाले जाडो छल्न चरा नेपाल आउने गर्छन्। केही चरा सगरमाथा नाघेरे नेपाल आइसकेका डाक्टर बरालले बताउनुभयो। साइबेरियाबाट पनि चरा नेपाल आएका छन्। यसरी बाहिरबाट झण्डै 150 प्रजातिका चरा जाडो छल्न नेपाल आउने गरेका छन्, जसमा हाँस प्रजातिका मात्रै 22 भन्दा बढी छन्। बसाई सरेर आउने 150 मध्ये जल क्षेत्रमा बस्ने 50 भन्दा बढी प्रजातिका छन्। बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्व अध्यक्ष बाँसु बिडारीका अनुसार असोजबाटै चरा बसाई सरेर नेपाल आउने गरेका छन्।
विमानस्थल निर्माणको चर्चा चलेको 5 दशकपछि धनकुटाको बेलहारामा विस्तृत सर्वेक्षण र वातावरणीय प्रभाव मूल्याङ्कन गर्न थालिएको छ। 5 जना इन्जिनियरको टोलीले मध्यम स्तरको विमानस्थल निर्माण गर्नेबारे विस्तृत अध्ययन शुरू गरेको हो। 2073 माघ 9 गतेको मन्त्री परिषदको बैठकले बेलहरा डाँडामा विमानस्थल बनाउने निर्णय गरेको थियो।
माघी पर्वको अवसरमा आजदेखि सुनसरीको रामधुनी नगरपालिकाको झुम्कामा 10 दिने माघी महोत्सव शुरू भएको छ। थारू समुदायले नयाँ वर्षका रूपमा मनाउने माघी महोत्सवको संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री सुमित्र विश्वास र सांसद सीताराम मेहताले संयुक्त रूपमा उद्घाटन गर्नुभयो। थारू समुदायले महोत्सवमा आफ्नो जातीय वेशभूषासँगै व्यावहारिक जीवनमा प्रयोग गरिँदै आएका विभिन्न सामग्री, झाँकीसहित जातीय पहिरनमा धुमरा नृत्य प्रस्तुत गर्नेछन्।
मेरो पनि भन्नु छ।
माघ 24 गते राष्ट्रिय सभाको चुनाव गर्ने सरकारले निर्णय गरेको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा राजन कुमार श्रेष्ठ लेख्नुहुन्छ। राष्ट्रिय सभाको चुनाव माघ 24 गते तोक्नु भनेको सत्ता लम्ब्याउने खेल मात्रै हो। राष्ट्रिय सभाको चुनावलाई 1 महिनाभन्दा बढी समय चाहिने भए अब हुने 5 वर्षपछिको चुनावको मिति घोषणा गरे हुन्छ। समय नपुग्ला फेरि।
धनकुटामा विमानस्थल बनाउन विस्तृत सर्वेक्षण शुरू भएको खबर उज्यालो अनलाइनमा पढेर ट्विटरमा कमल घिमिरे लेख्नुहुन्छ। यस्ता सर्वेक्षणले मात्र केही हुनेवाला छैन। देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध विमानस्थल निर्माणको काम कहाँ पुग्यो? निर्माण सम्पन्न कहिलेसम्म हुनुपर्ने हो? पुरानालाई सम्पन्न गरेर मात्रै नयाँको थालनी गर्दा राम्रो होला कि?
युएई र साउदीको 5% भ्याटले रेमिट्यान्समा असर पर्दैन भन्ने खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा विजय विक भन्नुहुन्छ, भ्याटले नेपाल सरकारलाई केही असर पार्दैन, हामी मजदूरलाई समस्या पार्ने हो, रेमिट्यान्स भित्रिएकै छ, सरकार चलेकै छ, हामी मजदूरका समस्या कसले बुझ्ने र?
कहाँ अड्कियो वाम एकताको हलो भन्ने खबर उज्यालो अनलाइनमा पढेपछि ईश्वर शाही ठकुरी भन्नुहुन्छ, वाम एकता अनुसार पार्टी एकीकरण हुनलाई दुई पार्टीका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमा समस्या छैन, समस्या छ त कार्यकर्तामा मात्र।
अनि खोटाङमा एम्बुलेन्सको भाडामा एकरूपता भएको खबर पढेर प्रवीण साई भन्नुहुन्छ, एम्बुलेन्स मात्र होइन गाड़ी भाड़ामा पनि एकरूपता ल्याउनुपर्छ, गाड़ी र समिति पछि फरक फरक भाड़ा छ, यसले नागरिकलाई परेको समस्या सरकारले पनि बुझिदिनुपर्छ।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र कार्यकरणमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू पीटी लोपचन र प्रकाश ढकाल। अब एउटा विदेशको खबर। भारतमा महिनावारी भएको बेला महिलालाई कार्यालयमा छुट्टी दिने कि नदिने भन्ने बहस शुरू भएको छ। अरूणाञ्चल प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसद निनाङ एरिङले लोकसभामा महिनावारी भएका बेला महिलालाई छुट्टी दिनुपर्ने कानून बनाउन विधेयक दर्ता गरेपछि बहस शुरू भएको हो। कांग्रेस सांसद एरिङले पेश गरेको यो विधेयक भारतीय संसदकै इतिहासमा महिलाको मासिक धर्मसँग सम्बन्धित पहिलो विधेयक हो। विधेयकमा सरकारी तथा निजी कार्यालयमा काम गर्ने महिलालाई महिनामा दुई दिन महिनावारी बिदा दिनुपर्ने प्रस्ताव गरिएको छ। महिनावारी हुँदा महिलालाई पीड़ा हुने हुँदा उनीहरूलाई आराम दिनुपर्नेमा सांसद एरिङको जोड़ छ। सांसद एरिङले आफ्नो घर परिवारका महिलाको दुःख देखेर नै यो विधेयक संसदमा ल्याएको बताउनु भएको छ। उहाँको यो विधेयक संसदबाट पारित भएमा भारतका कामकाजी महिलाले महिनामा दुई दिन महिनावारी बिदा पाउनेछन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। आजदेखि शुरू सर्वाधिक राशिको सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबलमा आयोजक सुदूरपश्चिम एघारले विजयी शुरूवात गरेको छ। कैलालीको धनगढ़ीमा आज भएको खेलमा ललितपुरको च्यासल युथ क्लबलाई टाइब्रेकरमा 5-4 हराउँदै सुदूरपश्चिम एघार विजयी भएको हो। निर्धारित र अतिरिक्त समयको खेल एक एकको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो। सुदूरपश्चिम एघार आजको जितसँगै सेमी फाइनलमा प्रवेश गरेको छ। प्रतियोगिताको ताले 11 लाख पाउनेछ भने उपविजेताले 5.5 लाख रुपियाँ पुरस्कार पाउनेछ।
महिला राष्ट्रिय लीग फुटबल अन्तर्गत आज भएका खेलमा पश्चिमाञ्चल र सशस्त्र प्रहरीको एपीएफ क्लब विजयी भएका छन्। एन्फा कम्प्लेक्स 7-2 ललितपुरमा भएका खेलमा पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई 2-0 हराएको हो भने एपीएफले त्रिभुवन आर्मीलाई 1-0 हराएको छ। पश्चिमाञ्चलका लागि सुनिता विकले एक गोल गरिन् भने मध्यपश्चिमकी समा कार्कीले आत्मघाती गोल गरिन्। एपीएफलाई जिताउन भने सावित्रा भण्डारीले एक गोल गरिन्। आजको नतिजापछि आर्मी र एपीएफसँगै नेपाल पुलिस क्लब र सुदूरपश्चिमले महिला लीग फुटबलको सुपर लीग खेल्ने पक्का भएको छ।
नेपाल भलिबल संघको आयोजनामा आगामी फागुनमा राष्ट्रिय महिला तथा पुरूष क्लब च्याम्पियनशीप भलिबल प्रतियोगिता हुने भएको छ। भलिबल संघले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी फागुन 13 गतेदेखि 19 गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिएको हो। संघका अध्यक्ष मनोरञ्जन रमण शर्माका अनुसार प्रतियोगिताको विजेताले महिला तथा पुरूष टोलीले 1,50,000 रुपियाँ पाउनेछ। यस्तै दोस्रो हुनेले 1,00,000 तथा तेस्रोले 60,000 रुपियाँ पुरस्कार पाउनेछन्। प्रतियोगितामा महिलातर्फ 9 तथा पुरूषतर्फ 12 टोलीको सहभागिता रहनेछ। पुरूषतर्फ 8 र महिलातर्फ 6 टोलीलाई छनौट गरी आगामी चैत वैशाखमा हुने राष्ट्रिय क्लब लीग भलिबल प्रतियोगितामा सहभागी गराइने नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो।
र आजदेखि शुरू भएको भारतसँगको पहिलो टेस्ट क्रिकेटमा दक्षिण अफ्रिकाले खराब प्रदर्शन गरेको छ। केप टाउनमा टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोली दक्षिण अफ्रिकाले 9 विकेट गुमाएर ताजा स्थितिमा 280 रन मात्रै बनाएको छ। दक्षिण अफ्रिका भ्रमणमा रहेको भारतले अरू 2 टेस्ट, 6 एक दिवसीय र 3 20-20 क्रिकेट खेल्नेछ। यस्तै एसएस श्रृंखला अन्तर्गतको 5 तथा अन्तिम टेस्ट क्रिकेटमा इंग्ल्याण्ड विरूद्ध अस्ट्रेलियाले मध्यम ब्याटिङ गरेको छ। दोस्रो दिनको खेल सकिँदासम्म अस्ट्रेलियाले 2 विकेट गुमाएर आज 193 रन बनाएको छ। पहिलो पालीमा 346 रन बनाएको इंग्ल्याण्ड भन्दा अस्ट्रेलिया अझै 153 रनले पछि छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
माघ 24 गते राष्ट्रिय सभा चुनाव गर्ने सरकारको घोषणा। सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद 1 वर्ष थप्ने निर्णय।
चिसो र शीतलहरले सप्तरी र रौतहटमा 8 जनाको ज्यान गयो। जाजरकोटको जुनी चाँदे गाउँपालिकामा रुगा खोकी र भाइरल ज्वरोका कारण 2 जनाको मृत्यु।
जलविद्युतको सम्भावनालाई सदुपयोग गर्न सके देशले आर्थिक विकासमा फड्को मार्ने अवसर र चुनौती भने उत्तिकै रहेको विज्ञको भनाई।
भारतमा महिनावारी भएका बेला महिलालाई कार्यालयमा छुट्टी दिने कि नदिने भन्ने बहस शुरू। दुई दिन छुट्टी दिनुपर्ने भन्दै एक सांसदद्वारा संसदमा विधेयक पेश।
र खप्तड गोल्ड कप फुटबलमा आयोजक सुदूरपश्चिम एघारको विजयी शुरूवात। राष्ट्रिय महिला लीग फुटबलमा आज पश्चिमाञ्चल र एपीएफ विजयी।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथीहरू सशिन्द्र गौतम र सुरेश महर्जनसँगै हामी विष्णु विश्वकर्मा र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।